यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। सरकारको 3 वर्ष कार्यकालमा नेपाल विकासको नयाँ युगमा प्रवेश गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। सामाजिक अभियन्ताका रूपमा जागरणका काममा लाग्न जनप्रतिनिधिहरूलाई प्रधानमन्त्री ओलीको निर्देशन। देशभर 767 किलोमिटर अप्टिकल फाइबर जडान कार्य सम्पन्न भएको नेपाल दूरसंचार प्राधिकरणद्वारा जानकारी। कोरोना संक्रमणलाई ख्याल गरी यस वर्षको होलीमा अनावश्यक भीड़भाड नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। र भारतमा आज एकै दिन 47,000 भन्दा बढ़ीमा कोरोना संक्रमण। 18 राज्यमा कोरोनाको नयाँ प्रजाति भेटियो। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको 3 वर्ष कार्यकालमा नेपाल विकासको नयाँ युगमा प्रवेश गरेको बताउनु भएको छ। नेपाल नगरपालिका संघको 28 वार्षिक उत्सव कार्यक्रमलाई आज काठमाडौँमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले मेलम्चीको पानी चैत्र 15 काठमाडौँमा वितरण शुरू हुने र 2 वर्षभित्रै थानकोट 900 सुरुङ निर्माणको काम पूरा भइसक्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले स्थानीय तहहरूको प्रभावकारिता आवश्यकता र औचित्य कोविडको समयमा देखिसकिएकाले स्थानीय तहबाट समृद्धिका लागि भइरहेका कार्यहरूको प्रशंसा गर्नुभयो।
स्थानीय तहहरूको प्रभावकारिता, यिनको औचित्य, यिनको आवश्यकता यसै देखिएको थियो। तर 1 वर्षको कोविडको समयमा हामीले स्थानीय तहको औचित्य, आवश्यकता र त्यसको प्रभावकारिताको प्रत्यक्ष रूपमा अनुभव गर्न पायौं। यो यस्ता बेलाहरूमा बढी अनुभव गर्न पाइन्छ। यसर्थ स्थानीय तहहरूको भूमिका अत्यन्तै महत्वपूर्ण र असाधारण छ। महानगर वा नगरपालिका होस् अथवा गाउँपालिकाहरूको माध्यमबाट जस्ता कामहरू र जस्ता उपलब्धिहरू भएका छन् म त्यसको मुक्त कण्ठले प्रशंसा गर्न चाहन्छु। यसबीचमा यी 3 वर्षहरूमा हामीले थुप्रो युगान्तकारी काम गरेका छौँ। नयाँ युगमा नेपाललाई एकपछि अर्को प्रवेश गराएका।
प्रधानमन्त्री ओलीले जनप्रतिनिधिहरूले सामाजिक अभियन्ताका रूपमा जागरणका कामहरू गर्नुपर्ने बताउनुभयो। आफूलाई जनताको सेवक ठानेर काम गर्न जनप्रतिनिधिहरूलाई आग्रह गर्नुहुँदै प्रधानमन्त्री ओलीले जनताको विश्वासका कारण आफू त्यो ठाउँमा पुगेको कुरालाई आत्मसात गरेर हामीले काम गर्नुपर्छ भन्नुभयो।
विकासका कामहरूलाई अगाडि बढाउने अभिभावक, जनताका हक अधिकारको सुरक्षा गर्ने अभिभावक, समाजलाई आधुनिक उन्नत बनाउने अभिभावक र समृद्ध नेपाल सुखी बनाउनका लागि आफ्नो ठाउँबाट अधिकारयुक्त ढंगले भूमिका खेल्ने अभिभावक सुम्पिएर जनताले पठाएका छन्। हामीलाई अधिकार त्यसकारण चाहिन्छ काम गर्ने प्रयोजनका लागि। हाम्रो काम जनताको सेवा गर्नु हो, विकासको प्रतिनिधि हुनु हो, सामाजिक जागरणको अभियन्ता हुनु हो। धेरै महत्वपूर्ण हिसाबले भन्ने हो भने हाम्रा 3 प्रकारका अभिभावकहरू छन्। सामाजिक जागरण रूपान्तरणका अभियन्ता, समाजमा असमानता छ, समाजमा पछौटेपन छ, अन्धविश्वास छ, कुरीतिहरू छन्, शिक्षामा कमी छ, स्वास्थ्यमा कमी छ, चेतनामा कमी छ, यी कुराहरूको स्थितिमा भिन्नता ल्याउनका निम्ति, सकारात्मक भिन्नता ल्याउनका निम्ति हामीले अभियन्ताको रूपमा भूमिका खेल्नुपर्दछ।
प्रधानमन्त्री ओलीले जुन सरकारले खर्च गरे पनि अन्तिममा बजेट स्थानीय तहमै पुग्ने र त्यो विकासबाट पनि स्थानीय तहहरूले लाभ पाउने भएकाले सरकारले आवश्यकता र औचित्यका आधारमा बजेट उपलब्ध गराएको बताउनुभयो। कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्नाले स्थानीय तहहरूलाई अझ सबल र समृद्ध बनाउन सरकार तत्पर रहेको र यसबाटै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। त्यस अवसरमा नेपाल नगरपालिका संघका पदाधिकारीहरूले स्थानीय तहलाई टेवा पुग्ने गरी सशक्तिकरणका कार्यक्रमहरूको आवश्यकता रहेको बताउनुभयो। सोही अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट देखिएका तिलोत्तमा, कन्काई र वालिङ नगरपालिकालाई सम्मान गरिएको थियो। प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कोविड 19 को सम्बन्धमा सरकारले गरेका काम कार्यवाहीको अनुगमन गर्न गठन गरेको उपसमितिले आफ्नो प्रतिवेदन समिति समक्ष पेश गरेको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा उपसमितिका संयोजक जीवनराम श्रेष्ठले समितिका सभापति जयपुरी घरती समक्ष प्रतिवेदन पेश गर्नुभयो। समितिले पछिल्लो समय छिमेकी देशहरूमा कोरोनाको लहर पुनः बढ़दो क्रममा देखिएकाले सरकारले आवश्यक सतर्कता तरिका अपनाउन विशेष पहल गर्नुपर्ने र कोविड जस्ता महामारी भविष्यमा पनि आउन सक्ने सम्भावनालाई ध्यानमा राखी उपचार एवं नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा आवश्यक सुविधा सहितको संरचना तयार गर्न सुझाव दिएको छ। सर्वसाधारण नागरिकलाई कोरोना भाइरस विरूद्धको खोप वितरण कार्यक्रम सरल एवं प्रभावकारी बनाउन तथा जतिसक्दो चाँडो खोप उपलब्ध गराउन पनि उपसमितिले सुझाव दिएको छ। उपसमितिले देशैभरका विभिन्न कोरोना अस्पताल, क्वारेन्टाइन र आइसोलेसनहरूको अनुगमन गरी प्रतिवेदन तयार पारेको संयोजक श्रेष्ठले जानकारी दिनुभयो। प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिले विज्ञ समूहले बुझाएको जातीय छुवाछुत तथा भेदभाव कसुर र सजाय ऐन 2068 को कार्यान्वयन अवस्था र परीक्षण सम्बन्धी मस्यौदा प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ। समितिको आज बसेको बैठकले अधिवक्ता राजु प्रसाद चापागाई संयोजक रहेको समूहले बुझाएको मस्यौदा प्रतिवेदन परिमार्जन सहित पारित गरेको हो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले समाजमा जातीय छुवाछुत र भेदभाव अझै पनि अन्त्य भई नसकेकाले कानूनको प्रभावकारी कार्यान्वयनसँगै त्यस्ता विकृति उन्मूलन गर्न अभियान नै चलाउनुपर्ने बताउनुभयो। समितिका सभापति कृष्णभक्त पोखरेलले जातीय छुवाछुत र विभेदकै कारण कतिपय अपराध बढ़िरहेकाले कानूनको प्रभावकारी कार्यान्वयनबाट नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो। समितिमा विज्ञ समूहले प्रस्तुत गरेको प्रतिवेदनमा जातीय छुवाछुत तथा भेदभाव उन्मूलन गर्न र त्यस सम्बन्धी कसुर र सजायलाई व्यवस्थित गर्न 25 बुँदे सुझाव दिइएको छ। प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले भक्तपुरको हनुमन्ते खोला करिडोर आयोजना निर्माण प्रक्रियामा 3 तहका सरकारी संयन्त्रबीच समन्वय कायम गरेर आयोजनाको काम अघि बढ़ाउन सरकारवालालाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकमा स्थानीय जनप्रतिनिधि, प्रदेश सभाका सांसद र आयोजनाका प्रतिनिधिसँगको छलफलपछि त्यस्तो निर्देशन दिइएको हो। भक्तपुरको सूर्य विनायक र मध्यपुर ठेमी नगरपालिका क्षेत्रका कतिपय स्थानीय बासिन्दा बीच हनुमन्ते खोला करिडोर आयोजना निर्माण प्रक्रियामा विवाद रहेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको मोडालिटीका विषयमा केन्द्रीय कमिटिमा छलफल भइरहेको बताउनु भएको छ। नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको 2 दिने राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई आज काभ्रे पलाञ्चोकमा सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले पार्टीलाई परिमार्जन गरी नयाँ संरचनामा लैजान छलफल भइरहेको बताउनुभयो। अध्यक्ष प्रचण्डले राष्ट्रिय पूँजी निर्माण गर्दै रोजगारी सृजना गर्न संगठनले मुख्य भूमिका खेल्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य जनार्दन शर्माले माओवादी केन्द्रलाई पुनर्गठन गर्दै वर्तमान चुनौतीलाई सामना गर्ने सामर्थ्य जुटाइरहेको उल्लेख गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 3 1800 MHz साथसाथै ब्यान्ड 20 800 MHz र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिमलाई ख्याल गर्दै यस वर्षको होली पर्वमा अनावश्यक भीड़भाड़ नगर्न अनुरोध गरेको छ। मन्त्रालयको आजको प्रेस ब्रिफिङमा सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले कोरोना संक्रमण बढ़ने जोखिम कायमै रहेकाले होली पर्वमा अनावश्यक भीड़भाड़ नगरी परिवारमा रहेर मनाउन सबैमा आग्रह गर्नुभयो। यस्तै भारतमा संक्रमितको संख्या बढ़नाले नेपाल फर्कनेको संख्या बढ़दै गएकाले प्रवेश बिन्दुमा आवश्यक सुरक्षा अपनाउन तथा स्वास्थ्य सहायता कक्षलाई सक्रिय रूपमा सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ। यसैबीच आज काठमाडौँ उपत्यकामा 63 सहित देशभर 145 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 3963 नमूनाको परीक्षण गर्दा 145 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 2,76,389 पुगेको छ। यस्तै आज 90 जना कोरोना संक्रमण मुक्त भएका छन्। हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या 2,72,187 पुगेको छ। कोरोना संक्रमणका कारण आज थप 1 जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 3,020 पुगेको छ। यसै गरी भारतमा कोरोना संक्रमण बढेपछि बाँकेको नेपाल भारत सिमानाका जमुनाहामा उच्च सतर्कता अपनाइएको छ। जमुनाहा नाकामा राखिएको हेल्थ डेस्कमा भारतबाट नेपाल आउनेहरूको आजदेखि स्वास्थ्य जाँच शुरू गरिएको छ। नेपाल प्रवेश गर्नेहरूमा ज्वरो देखिएमा कोरोना भय नभएको पत्ता लगाउन तत्काल एन्टिजेन परीक्षण गर्न थालिएको नेपालगंज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो। भारतबाट नेपालगंजको जमुनाहा नाका भएर दैनिक 1000 भन्दा बढ़ी नेपाली स्वदेश फर्किरहेका छन्। कञ्चनपुर जिल्लामा होली सहित मेला पर्व महोत्सव जात्रा आयोजना गर्न र भीड़भाड़ गर्न पूर्ण रूपमा निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आजैदेखि अर्को व्यवस्था नभएसम्मका लागि लागू हुने गरी भीड़भाड़ तथा भेला जुलुस गर्न नपाइने आदेश जारी गरेको हो। कोविड 19 महामारीको संक्रमणको प्रभावकारी रोकथाम र नियन्त्रणका लागि कञ्चनपुरमा स्वास्थ्य सुरक्षा व्यवस्थामा समेत कड़ाई गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ। छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण पुनः बढ़दै गएपछि कोरोना रोकथामका लागि प्रदेश नम्बर 2 का 8 जिल्लामा रहेका सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ। सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीको 8 जिल्लामा रहेका कोविड संकट व्यवस्थापन समिति तथा स्थानीय निकायसँग समन्वय गरी हेल्थ डेस्क राख्न निर्देशन दिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले बताउनुभयो। प्रदेश नम्बर 2 को भारतीय सीमासँग जोड़िएको नाकामा 67 बीओपी र 35 एफओपी पोस्ट रहेका छन्। ती पोस्टमा तैनात सशस्त्र प्रहरीलाई भारतबाट आउने मानिसलाई कड़ाईका साथ जाँच गर्न निर्देशन समेत दिइएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले महिलालाई निर्णय प्रक्रियामा सामेल गराउँदै समावेशी न्यायपूर्ण र समतामूलक समाज निर्माणमा सरकार क्रियाशील रहेको बताउनु भएको छ। महिलाको अवस्था सम्बन्धी संयुक्त राष्ट्र संघीय आयोगको 65 बैठकलाई भर्चुअल सम्बोधन गर्नुहुँदै उहाँले सन् 2030 लैंगिक समानता सम्बन्धी दिगो विकास लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धिका साथै महिलाहरूलाई सार्वजनिक जीवनमा सहभागी हुन नदिने संरचनागत व्यवधान हटाउन अपरिहार्य रहेको बताउनुभयो। कर्णाली प्रदेशको जुम्लामा दैनिक 15 घण्टा लोड सेडिङ हुँदा त्यहाँका 95% बासिन्दा अन्धकारमा बस्न बाध्य छन्। जुम्लामा हालसम्म राष्ट्रिय प्रसारण लाइन नपुगेकाले पर्याप्त विद्युत नहुँदा व्यवसायी स्थानीय र विद्यार्थीहरू समस्यामा परेका हुन्। जुम्लाबाट संवाददाता सागर परियारको रिपोर्ट।
जुम्लामा दैनिक 15 घण्टा लोडसेडिङ हुँदा व्यापारी तथा पढ्ने विद्यार्थी र उपभोक्तालाई प्रत्यक्ष मार परेको छ। विद्यार्थीलाई दैनिक क्यान्डलको भरमा पढ्नुपर्ने बाध्यता रहेको बताउँदै तातोपानी 2 का छात्र दशरथ चनरा:
मोमबत्ती किन्दा किन्दै पनि हाम्रो गोजीका पैसा रितिसके, कोठा भाडाको पैसा त त्यतिकै जान्छ नै, पढ्नको लागि एकदमै बाधा भइरहेको छ।
विद्युत अभावले शिक्षा क्षेत्रपछि इलेक्ट्रोनिक तथा होटल व्यवसाय बढ़ी प्रभावित भएका छन्। अधिकांश बिहान र बेलुकाको समयमा मात्रै 4-5 घण्टा विद्युत आउने गरेको छ। र बेलुकाको समयमा मात्रै आउने बत्तीले व्यवसाय क्षेत्रलाई असर परेको गुनासो पोख्दै व्यापारी कमल नेपाली:
बत्तीको आवाज आवाज ठिक छैन, घाटामै घाटा चल्दा है।
पर्याप्त बत्ती नहुँदा पश्चिम नेपालकै ठूलो स्वास्थ्य संस्था कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको जटिल खालका सेवा प्रवाहमा समेत समस्या भएको छ। 300 बेडको अस्पतालमा पर्याप्त बत्ती नहुँदा सिटी स्क्यान, भेन्टिलेटर, आईसीयू, ल्याब, अक्सिजन प्लान्ट लगायतका उपकरणहरू डिजेल प्लान्टबाटै सञ्चालित छन्, जसका कारण स्वास्थ्य सेवा मंगिँदै गएको बताउँदै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर परवीण गिरी:
सबै मेसिनदेखि लिएर स्वास्थ्य सम्बन्धी उपकरणहरू हामीले चाहिँ विद्युतबाट नै चलाउनु पर्ने हुँदाखेरि चाहिने जति सेवा हामीले दिन नसक्ने अवस्था, दिइरहेका सेवा पनि वैकल्पिक विद्युत प्रयोग गर्नुपर्ने हुन्छ, कस्ट बढ्ने।
जुम्ला सदरमुकाम खलङ्गाका उपभोक्ता तथा व्यापारीलाई 1 मेगावाट बत्ती आवश्यक रहेको अनुमान गरिएको छ, तर विद्युत उत्पादन भने 220 किलोवाट मात्रै भइरहेको छ। उपभोक्तालाई नियमित बत्ती सप्लाई गर्न 220 किलोवाटको विद्युतसँगै डिजेल प्लान्ट सञ्चालन गरेर पनि 24 घण्टा बत्ती दिन नसकिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेको भनाइ छ:
800 किलोवाटदेखि 1 मेगावाट जतिको चाहिँ यहाँ डिमाण्ड हो। सिंगल फेज ग्राहकको ग्राहस्थ वर्गमा पनि हामीले 100 भन्दा बढी आवेदनहरू चाहिँ हामीसँग यहाँ बसेको छ, हामीले त्यो सबैलाई दिन सकेको अवस्था छैन। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चाहिँ हामीलाई वर लाइटिङको लागि मात्रै भन्ने अवस्था हुँदा पनि हामीले त्यतिसम्म दिन सकेको अवस्था छैन।
जुम्लामा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रको स्थापनापछि अन्धकार हड्ला भन्ने जुम्ली नागरिकको आशा थियो, तर प्राधिकरणको ढिलासुस्ती र सरकारवालाको महन्ताले गर्दा जुम्लाका 95% नागरिक अहिले पनि टुक्कीकै भरमा रात कटाउन बाध्य छन्। सागर परियार, रेडियो नेपाल, जुम्ला।
रेडियो नेपालले एफएम ब्याण्डमा रेडियो नेपालको प्रसारण पहुँच बढाउन दोलखाको चरीकोट सिम्पानीमा एफएम रिले केन्द्रबाट यसै सातादेखि परीक्षण प्रसारण शुरू गरेको छ। दोलखाको चरीकोट सिम्पानीमा स्थापना गरिएको एफएम रिले केन्द्रबाट एफएम 100 मेगाहर्जमा रेडियो नेपालको केन्द्रीय प्रसारण त्यस वरपरका क्षेत्रमा सहजै सुन्न सकिने भएको छ। त्यस प्रसारणबाट दोलखाका साथै आसपासका अन्य क्षेत्रमा समेत रेडियो नेपाल एफएम ब्याण्डमा सुनिने भएको प्रसारणमा संलग्न प्राविधिकहरूले बताएका छन्। रेडियो नेपालको प्रसारण देशका हरेक भूभागमा सहज रूपमा सुन्न सक्ने गरी प्रसारण पहुँच बढाउने सरकारको नीति अनुसार आगामी दिनमा देशका अन्य क्षेत्रमा पनि रेडियो नेपालको एफएम प्रसारण विस्तार गरिँदै लगिने रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले बताउनुभयो। देशभर सूचना महामार्ग अप्टिकल फाइबर ब्याकबोन नेटवर्क विस्तार परियोजना अन्तर्गत हालसम्म 767 किलोमिटर क्षेत्रमा फाइबर जडान भएको नेपाल दूरसंचार प्राधिकरणले जनाएको छ। पहिलो खण्ड अन्तर्गत प्रदेश नम्बर 1, 2 र बागमती प्रदेशमा अप्टिकल फाइबर बिछ्याउने जिम्मा पाएको नेपाल टेलिकमले फाइबर जडान सम्पन्न गरेको छ। सम्झौता अनुसार टेलिकमले 3 प्रदेशमा 2179 किलोमिटर फाइबर बिछ्याउनु पर्नेछ। प्राधिकरणले मध्य पहाड़ी लोकमार्गको 6331 किलोमिटर क्षेत्रमा फाइबर बिछ्याउने योजनालाई 3 खण्डमा विभाजन गरेर 3 छुट्टा छुट्टै कम्पनीलाई जिम्मा दिएको थियो। नेपाली सेनाले सेनाको कल्याणकारी कार्य सम्बन्धी दीर्घकालीन योजना कार्यान्वयनमा ल्याएको जनाएको छ। 1 नम्बर प्रदेश स्तरीय भूतपूर्व सैनिक सम्मेलनको पूर्वी पृतना इटहरीमा आज उद्घाटन गर्नुहुँदै प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपाली सेनामा विद्यमान कल्याणकारी सुविधाहरूलाई विकेन्द्रीकृत पारदर्शी एवं परिणाममुखी र आत्मनिर्भर बनाइने बताउनुभयो। उहाँले हिताधिकारीहरूको जीवनस्तरमा सुधार ल्याउन शिक्षा स्वास्थ्य सिप र स्वरोजगार तथा सुविधा एवं सहुलियत समेत गरी कल्याणकारी कार्यक्रमहरू कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो। नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले यस प्रकारको सम्मेलनले अवकाश प्राप्त सैनिकहरूको अवकाश पछिको जीवनमा थप ऊर्जा र शक्ति प्रदान गर्ने बताउनुभयो। उहाँले सम्मेलनले सेनाप्रति सकारात्मक सोचको विकास एवं राष्ट्रिय एकतामा टेवा दिन थप ऊर्जा तथा हौसला मिल्ने विश्वास नेपाली सेनाले लिएको बताउनुभयो। आज सम्पन्न सम्मेलनमा 1 नम्बर प्रदेशका 14 जिल्लाहरूमा बसोबास गर्ने 6643 जना नेपाली सेनाका भूतपूर्व सैनिक तथा परिवारजनहरूको सहभागिता रहेको थियो। दैनिक उपभोग्य वस्तुका विषयमा सामान्य जानकारी समेत नहुँदा उपभोक्ताहरू ठगिने गरेका छन्। कानूनी व्यवस्था र आफ्नो अधिकारबारे उपभोक्ताले सामान्य जानकारी राखेर स्वयं जागरूक हुन सके त्यसबाट जोगिन सकिने सरकारवाला बताउँछन्। पोखराबाट संवाददाता माधव पराजुलीको रिपोर्ट।
दैनिक उपभोग्य गर्ने वस्तु खरिद गर्दा उपयोगकर्ताले सामान्य ध्यान समेत पुर्याएका हुँदैनन्। उपभोक्ताको यही सामान्य हेल चक्राईका कारण व्यवसायले ठगिरहेका हुन्छन्। स्थानीय राजु अधिकारी सामान किन्नुभन्दा अगाडि लेबलिङ हेर्ने, निर्माण भएको मिति, म्याद गुज्रेको छ वा छैन, अधिकतम बिक्री गर्ने मूल्य कति हो जस्ता सामान्य कुरामा ध्यान दिऊ भने पनि ठगिनबाट जोगिन्छ भन्नुहुन्छ उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिल नाथ कोइराला।
मामूली कुराहरूमा मात्र ध्यान दिउँ भने पनि उपभोक्ताहरू ठगिनबाट बच्न सक्छन्। कुनै पनि सामग्री जानुभन्दा अगाडि उपभोक्ताले प्रोडक्टको लेभल हेर्नु पर्यो, प्राइस लिस्ट हेर्ने पानी चाहिँ उपभोक्ताले गर्नुपर्छ।
उपभोक्तालाई पनि वस्तु खरिद बिक्री गर्दाका कर्तव्य र अधिकार बारे कानूनमा के छ भन्ने जानकारी नै छैन। उपभोक्ताका कर्तव्य अधिकार र वस्तुको गुणस्तर बारे गण्डकी प्रदेश सरकारले उपभोक्तालाई जागरण कार्यक्रम सञ्चालन गरेको बताउनुहुन्छ उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख नारायण आचार्य।
उपभोक्ता सचेतनाका कार्यक्रमहरू, बजार अनुमानका कार्यक्रमहरू प्रतिस्पर्धात्मक बजार मूल्यमा गुणस्तरीय वस्तु र सेवा सरल सहज तरिकाले कसरी उपभोक्ताले प्राप्त गर्न सक्छन् भन्ने कुरामा चाहिँ गण्डकी प्रदेश सरकार उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालय ध्यान केन्द्रित गरेर काममा अगाडि बढिराखेको छ।
प्रदेश सरकारले बजार अनुगमन गर्ने संयन्त्र बनाएर बजार अनुगमनलाई पनि तीव्र पारेको छ। गत वर्ष असोजमा प्रदेश बजार अनुगमन नियमावली 2076 प्रदेश राजपत्रमा प्रकाशित भएपछि बजार अनुगमन टोली बनाइएको थियो। टोली बने यता प्रदेशका विभिन्न जिल्लामा गरेर 600 भन्दा बढी पसल तथा फर्ममा अनुगमन भएको छ। माधव पराजुली, रेडियो नेपाल, पोखरा।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब के अन्तर्राष्ट्रिय समाचार। भारतका 18 राज्यहरूमा नयाँ प्रजातिको कोरोना भाइरस भेटिएको छ। 10,787 नमूनाको परीक्षण गर्दा 771 जनामा नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण भेटिएको समाचारमा जनाइएको छ। नयाँ प्रजाति र दोस्रो चरणको कोरोना संक्रमण बीच कुनै सम्बन्ध नरहेको भारत सरकारले जनाएको छ। यसैबीच भारतमा पछिल्लो 24 घण्टामा 47,000 भन्दा बढ़ीमा कोरोना संक्रमण भेटिएको छ भने संक्रमणका कारण 275 जनाको मृत्यु भएको छ। म्यानमा सेनाले सरकार विरूद्ध प्रदर्शनमा उत्रिएका 800 भन्दा बढ़ी प्रदर्शनकारीलाई आज रिहा गरेको छ। म्यानमामा सेनाले सत्ता हातमा लिएपछि त्यहाँको सरकार विरूद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई पक्राउ गरिएको थियो। पक्राउ परेका प्रदर्शनकारीलाई आज इन्सेन जेलबाट 360 जना पुरूष र 268 जना महिलालाई रिहा गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। प्रदर्शनका क्रममा 275 जनाको मृत्यु भएको र 2800 भन्दा बढी व्यक्ति पक्राउ परेको संचार माध्यमले जनाएका छन्। अब आर्थिक समाचार।
चालू आर्थिक वर्षको 8 महिनामा बिरगंज स्थित एकीकृत जाँच चौकी आईसीबी भन्सारबाट भारत तथा तेस्रो मुलुकमा हुने निर्यात 10% वृद्धि भएको छ। अघिल्लो वर्ष आईसीपी भन्सार हुँदै 23 अर्ब रूपियाँ बराबरका माल सामान भारत तथा तेस्रो मुलुक निकासी भएको थियो भने चालू आर्थिक वर्षको 8 महिनामा 26 अर्ब रूपियाँको माल सामान भारत र तेस्रो मुलुकतर्फ निकासी भएको प्रमुख भन्सार प्रशासक महेश आचार्यले जानकारी दिनुभयो। आईसीपी भन्सारबाट चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्मको अवधिमा 3.6 अर्ब मूल्य बराबरका विदेशी सामान नेपाल भित्रिएका छन्। चालू आर्थिक वर्षको 8 महिनामा आईसीपी नाकाबाट आयात करिब 4% वृद्धि भएको छ। आयात 11 अर्ब रूपियाँले घट्दा भारत तथा तेस्रो मुलुकमा हुने गरेको निर्यात भने करिब 3 अर्ब रूपियाँले वृद्धि भएको छ। बुधबार नेपाली शेयर बजारको सूचक नेप्से 41 अङ्कले बढेर 2570 बिन्दुमा पुगेको छ। कारोबार रकम पनि अघिल्लो एक महिना यताकै सर्वाधिक 6.5 अर्ब रूपियाँ भन्दा बढ़ी भएको छ। अन्तर्ब्याङ्क ब्याजदर घटेको र तरलता पनि सहज हुने भएपछि शेयर बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ताहरूले बताएका छन्। बुधबार बजारमा 208 कम्पनीहरूका 1,70,00,000 कित्ता शेयरहरू 6,67,00,000 रूपियाँमा किनबेच भएका छन्। बुधबार 11 कम्पनीको मूल्य स्थिर हुँदा 21 कम्पनीको मूल्य घटेको छ भने बाँकी सबै कम्पनीको शेयर मूल्य वृद्धि भएको छ। राष्ट्रिय वाणिज्य ब्याङ्कले जर्मन सरकारको केएफडब्ल्यू ब्याङ्क मार्फत इनर्जी इफिसियन्सी प्रोग्रामको अनुदान सहयोग कार्यक्रम अन्तर्गत 2 उद्योगलाई अनुदान सहयोग रकम प्रदान गरेको छ। ब्याङ्कले सुजल डेरी प्रालीलाई 15,35,995 रूपियाँ र गोल्डन स्टार सोप इण्डस्ट्रीजलाई 4,67,557 रूपियाँ रकम हस्तान्तरण गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरूलाई ऊर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो। चैत महिनाको शुरूआतसँगै नेपालकै ठूलो रारा ताल क्षेत्रमा भ्रमण गर्ने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ। चैत महिना शुरू भएसँगै दैनिक करिब 150 बढी आन्तरिक पर्यटक रारा घुम्न पुगिरहेका छन्। रारा ताल क्षेत्रमा पर्यटक बढ्न थालेपछि बास बस्न भने समस्या भएको र कतिपय पर्यटकहरू टेन्ट हालेरै भए पनि चौरमा बस्ने गरेको निकुञ्जका सूचना अधिकारी यज्ञराज रोकायाले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार अजय बमबाट।
त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपाली फुटबल टीमको घोषणा गरिएको छ। प्रशिक्षक बालगोपाल महर्जनले यो प्रतियोगिताका लागि 23 खेलाड़ीको टीम घोषणा गर्नुभएको हो। किरण चेन्जुङको कम्तानीमा रहेको टीममा यसअघि क्याम्पमा रहेका खेलाड़ीलाई 10 जनालाई हटाइएको छ, जसमा गोलकिपर विशाल श्रेष्ठ, विशाल सुनवार, डिफेन्डर फालसाङ लामा, सूरज विक, विकास खवास, हेमन्त थापा मगर, सन्तोष तामाङ, आशिष लामा, जोर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठलाई टीमबाट निकालिएको छ। फिफा विश्वकप छनौटका लागि शुरूआतमा तयारी गर्दा चोट बोकेका अनन्त तामाङ फिट भएर टीममा फर्किएका छन्। अनुभवी डिफेन्डर तथा पूर्व कप्तान विराज महर्जन करिब 2 वर्षपछि राष्ट्रिय टीममा परेका छन्। विराजले यो प्रतियोगिताबाट खेलाड़ी जीवनबाट सन्यास लिने तयारी गरेका छन्। त्यसैले पनि उनको विदाईलाई सुखद बनाउन प्रशिक्षक बालगोपाल महर्जनले उनलाई टीममा राख्नु भएको हो। नेपालले बिहिबार दशरथ रंगशालामा किर्गिस्तानको युत्यास टीम विरूद्ध खेल्नेछ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरलाई थप 6 वर्ष बढ़ीको प्रतिबन्ध लगाएको छ। फिफाले बुधबार पूर्व अध्यक्ष ब्लाटरलाई थप 6 वर्ष 8 महिनाको प्रतिबन्ध लगाएको हो। फिफाले संस्थाको विभिन्न आचार संहिता उल्लंघन गरेको भन्दै प्रतिबन्ध गरिएको जनाएको छ। यसअघि सन् 2015 फिफाले ब्लाटरलाई 8 वर्षको प्रतिबन्ध लगाएको थियो। फिफा अध्यक्ष रहँदा संस्थाको आचार संहिता विपरीत कार्य गरेको आरोप रहेको छ। स्विजरल्याण्डका ब्लाटर सन् 1998 2015 फिफाका अध्यक्ष थिए। फिफाले ब्लाटरसँगै पूर्व महासचिव जेरोमी फाल्केलाई पनि 6 वर्ष 8 महिनाको प्रतिबन्ध लगाएको छ।
अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशको पहाड़ी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही पहाड़ी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 28.2 डिग्री सेल्सियस, न्यूनतम 16.3 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 28.1 डिग्री सेल्सियस, न्यूनतम 13 डिग्री सेल्सियस। पोखराको अधिकतम 30.8 डिग्री सेल्सियस, न्यूनतम 15.9 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 31.4 डिग्री सेल्सियस, न्यूनतम 5 डिग्री सेल्सियस। दिपायलको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 13.2 डिग्री सेल्सियस। वर्षा 0.1 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारको तीन वर्ष कार्यकालमा नेपाल विकासको नयाँ युगमा प्रवेश गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। सामाजिक अभियन्ताका रूपमा जागरणका काममा लाग्न जनप्रतिनिधिलाई प्रधानमन्त्री ओलीको निर्देशन। देशभर 767 किलोमिटर अप्टिकल फाइबर जडान कार्य सम्पन्न भएको नेपाल दूरसंचार प्राधिकरणद्वारा जानकारी। कोरोना संक्रमणलाई ख्याल गरी यस वर्षको होलीमा अनावश्यक भीड़भाड़ नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। र भारतमा आज एकै दिन 47,000 भन्दा बढ़ीमा कोरोना संक्रमण। 18 राज्यमा कोरोनाको नयाँ प्रजाति भेटियो। यसका साथै साँझ 7 बजेको समाचार यही पूरा हुन्छ। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। अवस्था नमस्ते।